आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर र सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। म आशा गर्दछु कि तपाई सबै आनन्द कुशले हुनुहुन्छ परमप्रभुको अनुग्रहमा। म पनि आनन्द कुशलै छु प्रभुको अनुग्रहमा।
श्रोता मित्र, आज हामी बाइबल अध्ययन प्रेरित चार अध्यायबाट देख्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ मण्डलीको पहिलो सतावट र पवित्र आत्माको शक्ति। यो अध्यायले पत्रुसको दोस्रो सन्देशको परिणामको देखाउँछ। 5,000 मानिसले उद्धार पाएथे। त्यसपछि प्रेतहरू गिरफ्तार गरिए र झ्यालखानमा हालिए। यो चाहिँ सदुकीहरूको भड्काउ वा उत्सवमा भएको थियो, अनि यसको लागि कारण चाहिँ प्रभु येशु ख्रीष्टको पुनरुत्थानको प्रचार थियो, किनभने सदुकीहरू पुनरुत्थानमा विश्वास गर्दैनथे। सबभन्दा पहिले हामी यस चार अध्यायमा देख्नेछौ मण्डलीको पहिलो सतावट। पत्रुस चार अध्याय एक र दुई पदमा यस प्रकार लेखिएको छ, पत्रुस र युहन्ना मानिसहरूसँग बोल्दै नै थिए, पुजारीहरू मन्दिरका कप्तान र सदुकीहरू उनीहरू कहाँ आए। उनीहरू रिसाएका थिए किनकि येशुमा पुनरुत्थान हुन्छ भन्ने कुरा तिनीहरूले मानिसहरूलाई सिकाउँदै थिए र घोषणा गर्दै थिए। मित्र, म तपाईँहरूको ध्यान आकर्षण केही त्यस्तो कुरामा खिच्न चाहन्छु जुन अति नै देख्नलाई चाखलाग्दो छ। कसले चाहिँ प्रभु येशूको सतावट दिने काममा, उहाँलाई अन्त्यमा गिरफ्तार गर्ने काममा र मृत्युमा वा मृत्यु दिने काममा अगुवाई गरेका थिए? मित्र, तिनीहरू धार्मिक अगुवाहरू फरिसीहरू थिए। जब प्रभु येशू पृथ्वीमा हुनुहुन्थ्यो उहाँसँग प्रशस्त शत्रुहरू थिए। हजुर, यो स्पष्ट छ कि केही फरिसीहरू उद्धार पाएका थिए। हामी जान्दछौ निकोदिमसले उद्धार पाएका थिए, अरमाथियाको युसुफ पनि फरिसी हुन सक्छन् जसले उद्धार पाएका थिए, अनि हामी जान्दछौ कि टार्ससको साउल भन्ने व्यक्तिले उद्धार पाएथे। मित्र, यो स्पष्ट छ कि त्यहाँ थुप्रै मानिसहरू छन् जो प्रभु येशु ख्रीष्टको उद्धारको ज्ञानमा ल्याइएका थिए। मित्र, ती धार्मिक अगुवाहरूलाई येशु प्रभुको वा प्रभुलाई मार्ने आफ्नो प्रयत्न सफल भएपछि तिनीहरूको शत्रुता र तिनीहरूको कटुता समाप्त भयो। अहिले सदुकीहरू जसले पुनरुत्थान विश्वास गर्दैनथे, तिनीहरू भयानक शत्रुहरू बने जब मण्डली अस्तित्वमा आउन लाग्यो, किनभने प्रेरितहरूले येशूको पुनरुत्थानको बारेमा प्रचार गरिरहेका थिए। हामी देख्छौ कि सदुकीहरूले तिनीहरूलाई गिरफ्तार गरिकन महासभामा ल्याए। 3-4 पदमा भनिएको छ, तब उनीहरूले यिनीहरूलाई पक्रे र भोलिपल्टसम्म थुनामा राखे, किनभने त्यस बेला साँझ परिसकेको थियो। तर वचन सुन्नेहरूमध्ये धेरैले नै विश्वास गरे, र विश्वास गर्ने मानिसहरूले र मानिसहरूको संख्या प्राय 5,000 भयो। पत्रुसले आफ्नो दोस्रो सन्देश दिएकोले गर्दा यी तमाम कुराहरू भइरहेको थियो। त्यहाँ 5,000 जना मानिसहरूले विश्वास गरे। मित्र, म पहिले पत्रुसलाई थुप्रै पल्ट आलोचना गर्थे, खण्डन गर्थे, किनकि तिनी चञ्चले स्वभावको जोश भएको तर होस नभएको नसोचिकन मुखमा जे आयो त्यही कुरा बोली हाल्ने व्यक्ति थिए। तर मित्र, तिनको जीवन पेन्टिकोस्टको दिनपछि बदलियो जब पवित्र आत्मा तिनीहरूमाथि आइकन तिनीहरूलाई भरिदियो। अहिले परमेश्वरले तिनलाई अति नै महान गरी प्रयोग गरिरहनु भएको छ। 4 पदमा भनिएको छ, तर वचन सुन्नेहरूमध्ये धेरैले नै विश्वास गरे, विश्वास गर्ने मानिसहरूको संख्या प्राय 5,000 भयो। अनि 5-6 पदमा भनिएको छ, भोलिपल्ट यिनीहरूका शासकहरू, धर्मगुरूहरू र शास्त्रीहरू यरुसलेममा भेला भएका थिए। प्रधान पुजारीहरू हन्नास, कयाफा, युहन्ना, अलेक्जेन्डर र प्रधान पुजारीका परिवारका जम्मै त्यहाँ थिए। मित्र, हामीले यी जमातहरूलाई पहिले सुसमाचारका पुस्तकहरूमा भेटिसकेका छौ, विशेष गरेर प्रधान पुजारी कयाफा र हन्नास। ती व्यक्ति थिए जसले प्रभु येशूलाई मार्ने काममा मुख्य हात वा मुख्य भूमिका निभाएका थिए। अहिले यी जमातहरू यहाँ देख्छौ। 7 पदमा भनिएको छ, तिनीहरूले पत्रुस र युहन्नालाई बीचमा खड़ा गराएर सोधे, कुन शक्तिबाट अथवा कसको नाउँमा तिमीहरू यो गरेका छौ वा गरेका हौ? पत्रुस र युहन्नालाई महासभाको अघि ल्याइएका छन्। लंगडो मानिस निको भएको थियो र पत्रुसले आफ्नो दोस्रो सन्देश पनि प्रचार गरेका थिए। अहिले यहाँ महासभा जान्न चाहन्छ कि कुन शक्तिद्वारा र कुन नाउँद्वारा तिनीहरू यी आश्चर्य कामहरू गर्दछन्। 8 पदमा भनिएको छ, तब पवित्र आत्माले भरिपूर्ण भएर पत्रुसले तिनीहरूलाई भने, मानिसहरूका शासक र धर्मगुरूहरू हो। यो कुराको ध्यान दिनुहोस्, पत्रुस पवित्र आत्माले भरे। मित्र, तिनी यस समयमा पवित्र आत्माद्वारा बप्तिस्मा भएका थिएनन्, किनकि त्यो काम पहिले पूरा भइसकेको थियो। तर तिनी पवित्र आत्माले यस बेला भरिएका थिए, परिपूर्ण गरिएका थिए। तपाई र मलाई पनि पवित्र आत्माको भराईको आवश्यक पर्दछ। त्यो नै एक कुरा हो जुनको हामी अभिलाषा गर्नुपर्दछ, चाहना गर्नुपर्दछ, सधैँ हामी यसको इच्छा गर्नुपर्छ। 9-10 पदमा भनिएको छ, आज हामीले एउटा लङ्गडो मानिसप्रति एउटा असल काम गरेको विषयमा त्यो कुन उपायले निको पारियो भनेर प्रश्न गर्नुहुन्छ भने, तपाईहरू सबैलाई र इसरायलका सारा मानिसहरूलाई थाहा होस् कि तपाईहरूले क्रुसमा टाङ्नु भएको र परमेश्वरले मृतकबाट जीवित पार्नुभएका उनै नासरतका येशु ख्रिष्टको नाउँमा यो मानिस तपाईहरूको सामुन्ने निको भएर उभिएको छ। मित्र, पत्रुसले यी मानिसहरूसँग बोल्ने काममा अति नै असल गरे। यस समयसम्म प्रत्येक समय पत्रुसले आफ्नो मुख खोले तिनले केही न केही गल्ती बोली पठाउँथे, मतलब नसोची बोली पठाउँथे। अहिले पत्रुस पवित्र आत्माले भरिएका छन् र तिनी सही कुरा भनिरहेका छन्। भनिएको छ 9 पदमा, आज हामीले एउटा लङ्गडो मानिसप्रति एउटा असल काम गरेको विषयमा त्यो कुन उपायले निको पारियो भनेर प्रश्न गर्नुहुन्छ भने, अनि 10 पदमा हामी पढ्छौं, तपाईहरू सबैलाई र इसरायलका सारा मानिसलाई थाहा होस् कि तपाईहरूले क्रुसमा टाङ्नु भएको र परमेश्वरले मृतकबाट जीवित पार्नु भएको उनै नासरतका येशु ख्रिष्टको नाउँमा यो मानिस तपाईहरूको सामुन्ने निको भएर उभिएको छ। मित्र, अहिले पत्रुसले तिनीहरूलाई सही कुरा भनिरहेका छन् जबदेखि उनी पवित्र आत्माले भरिए। अनि 11 पदमा भनिएको छ, त्यो त्यही ढुङ्गो हो जो तपाईँ निर्माताहरूले इन्कार गर्नुभएको थियो, सो अहिले कुनाको शिर ढुङ्गो हुन आएको छ। पत्रुस प्रभु येशूको बारेमा 2 कुरा आउँदै रहनु भएको छ। पहिलो हो, उहाँलाई क्रुसमा टाँगियो र मृत्युबाट पुनः ब्युति उठ्नुभयो। अनि दोस्रो हो, प्रभु येशू ख्रिष्ट ढुङ्गा हुनुहुन्छ। येशूले भन्नुभएको थियो 16:18, यस ढुङ्गा वा चट्टानमाथि म मेरो मण्डली बनाउनेछु। ढुङ्गा वा चट्टान के हो? त्यो ढुङ्गा अर्थात चट्टान ख्रिष्ट प्रभु हुनुहुन्छ। मित्र, मण्डली होइन, न यो सिमोन पत्रुस नै हो, यो नासरतको येशु प्रभु येशु ख्रिष्ट हुनुहुन्छ। उहाँ कुनाको शिर ढुङ्गा हुनुहुन्छ। यो पुनरुत्थानद्वारा पूरा भएको छ। यो कुराको ध्यान दिनुहोस्, पुनरुत्थान सुसमाचारको प्रचारको निम्ति मुख्य विषय थियो। अनि 12 पदमा भनिएको छ, अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गीय मुनि मानिसहरूमा अर्को कुनै नाउँ दिएको छैन। हामीले मती रचित सुसमाचारको पुस्तकमा देखेका थियौं, प्रभु येशूको जन्ममा स्वर्गीयदूतको मरियमलाई वा स्वर्गीयदूतले मरियमलाई भनेका थिए, तिमी उसलाई येशू नाउँ राख्नेछौ, किनकि उसले आफ्ना जातिहरूलाई तिनीहरूका पापहरूबाट उद्धार गर्नेछ। उहाँ उद्धारकर्ता हुनुहुन्छ। त्यो नै उहाँको नाउँ आरम्भमा थियो। पत्रुस यो स्पष्ट पार्छन् कि म यो कुराको जोड़ दिन चाहन्छु, जब तपाई उहाँ कहाँ आउनुहुन्छ, मेरो मित्र, तपाई उहाँ कहाँ उद्धारको निम्ति आउनुहुन्छ। स्वर्गीय मुनि कोही नाउँ छैन जसले तपाईलाई उद्धार दिन सक्छ। धर्मकृत्यले तपाईलाई उद्धार गर्न सक्दैन, धार्मिक कर्मले तपाईलाई उद्धार गर्न सक्दैन, येशूको नाउँले मात्र तपाईलाई त्यो गर्न सक्छ, उद्धार गर्न सक्छ। येशू त्यो व्यक्तिको नाउँ हो जो यो पृथ्वीमा आफ्ना मानिसहरूलाई उनीहरूका पापहरूबाट उद्धार दिन आउनुभयो। जब कुनै मानिस उहाँ कहाँ विश्वासमा आउँछ, त्यो व्यक्ति उद्धार पाउँदछ। मित्र, उद्धार मुक्तिको निम्ति फर्किने कुनै अर्को स्थान छैन, उद्धार र मुक्तिको लागि जाने कुनै अर्को स्थान छैन। बाइबलले बताउँछ, स्वर्गीय मुनि पृथ्वीमा मानिसहरूबीच कुनै त्यस्तो नाउँ दिएको छैन जुन नाउँमा उद्धार पाउन सक्छौं। र यदि तपाईँ उहाँ कहाँ आउनुहुन्छ भने र उहाँलाई विश्वास र भरोसा गर्नुहुन्छ भने, त्यसपछि तपाईँ उद्धार पाउनुहुनेछ, मुक्ति पाउनुहुनेछ। त्यसले तपाईँको उद्धारको ग्यारेन्टी दिन्छ। मित्र, त्यो नै सिमोन पत्रुसको महान सन्देश थियो। अनि यो सन्देश महासभाको बीचमा प्रचार गर्ने काम वा त्यसको घोषणा गर्ने काम अति नै असल कुरा हो। 13 पदमा भनिएको छ, जब तिनीहरूले पत्रुस र युहन्नाको साहस देखे र यिनीहरू अशिक्षित र साधारण मानिस रहेछन् भनी थाहा पाए तब तिनीहरू छक्क परे र यिनीहरू येशूको साथमा रहन्थे भन्ने तिनीहरूले थाहा पाए। यहाँ भनिएको छ कि यी मानिसहरू अनपढ़, कहिले नपढ़ेको, अशिक्षित र अजान थिए। यसको मतलब तिनीहरूमा कुनै धर्म विज्ञानको अध्ययन गर्न बाइबल स्कूलमा गएका थिएनन्। तर महासभाले यो कुराको थाहा पाए कि तिनीहरू येशूसँग थिए। ओ मित्र, त्यस्तो जीवनयापन गर्ने काम कति असल कुरा हो जुन बाहिरका मानिसहरूले थाहा पाउनेछन् कि हामी ख्रिस्टसँगको संगतिमा रहेका छौं वा ख्रिस्टसँगको संगतिमा हामी रहनेहरू हौं। 14 र 15 पदमा भनिएको छ, तर निको भएका मानिसहरूलाई यिनीहरूसँग उभिरहेको देखेर तिनीहरूले केही बोल्न सकेनन्। यसैले यिनीहरूलाई महासभाबाट बाहिर जाने आज्ञा दिएर तिनीहरूले यसो भनी आपसमा मतो गरे। मित्र, के तिनीहरू पत्रुसको सन्देशले कायल गरिरहेका थिए? अह, कति पनि थिएन। 16 पदमा भनिएको छ, यी मानिसहरूलाई अब हामीले के गर्ने हो? तिनीहरूले भित्रभित्रै आपसमा मतो गरे, किनभने साँच्ची नै यिनीहरूबाट एउटा अचम्मको काम भएको छ भन्ने यरुसलेमका बासिन्दा जम्मैलाई प्रकट भइसकेको छ र हामी यो इन्कार गर्न सक्दैनौ। मित्र, त्यस दिनका सदुकीहरूले पनि येशूद्वारा भएका आश्चर्य कर्महरूको इन्कार गर्न सकेनन्। आज स्वतन्त्र धर्म विज्ञानको विचारधारा लिने उदारवादी धर्म विज्ञानको विचारधारा लिने लिबरलहरू यो इन्कार गर्दछन्, येशूले गर्नुभएको आश्चर्य कर्म हरूको इन्कार गर्दछन्। मित्र, त्यस दिनमा उदारवादीहरूले भन्नु परेको थियो, हामी आश्चर्य कर्महरू भएका कुराहरू इन्कार गर्न सक्दैनौ। धेरै मानिसहरू आज भन्छन् यदि तिनीहरूले आश्चर्य कर्महरू देखे तिनीहरूले विश्वास गर्ने थिए। मित्र, यो सत्य होइन। यो भीड़ले विश्वास गरेनन् अनि तपाईसँग पनि उही खालको स्वभाव छ जुन यी मानिसहरूसँग थियो। समस्या दिमागको बौद्धिकताको होइन, यो समस्या हृदयको र मनको हो। यो कुरा हामीले बुझ्नुपर्छ। हृदय नै त्यो एक कुरा हो जुन अत्यधिक दुष्ट छ, अति नै धेरै खराब र दुष्ट छ, पतित छ, भ्रष्ट छ। अविश्वास तथ्यहरूको अभावबाट होइन, मानव हृदयको अवस्था हो, स्थिति हो। अहिले यी मानिसहरू प्रेतहरूको विरूद्धमा षड्यन्त्र रचिरहेका छन्। 17 र 18 पदमा भनिएको छ, तर यो कुरा जनतामा नफैलियोस् भनी फेरि यस नाउँमा कुनै मानिससँग तिमीहरू केही नबोल्नु भनी हामीले यिनीहरूलाई चेतावनी दिनुपर्छ। यसरी तिनीहरू एक आपसमा सल्लाह गरे अनि यिनीहरूलाई बोलाएर अब उपरान्त येशूको नाउँमा नबोल्नु र कुनै शिक्षा नदिनु भनी तिनीहरूले आज्ञा दिए। अहिले युहन्ना र पत्रुससँग तिनीहरूको निम्ति उत्तर छ। 19 देखि 22 पदमा भनिएको छ, तर पत्रुस र युहन्नाले तिनीहरूलाई उत्तर दिए, परमेश्वरको कुरा सुन्नुभन्दा तपाईहरूको कुरा सुन्नु परमेश्वरको दृष्टिमा ठिक हो कि होइन तपाई आफै विचार गर्नुहोस्, किनकि हामीले देखेका र सुनेका कुराहरू हामी नबोली रहन सक्दैनौ। तिनीहरूले सजाय दिने केही उपाय नभएर यिनीहरूलाई अझ बढी धम्काएर छोडिदिए, किनभने जे घटना घटेको थियो त्यसको निम्ति सबै मानिसहरूले परमेश्वरको प्रशंसा गरिरहेका थिए, किनकि जुन मानिस आश्चर्य कामद्वारा निको पारिएको थियो त्यसको उमेर 40 वर्षभन्दा बढ़ी थियो। मित्र, तपाई सोच्नुहुँदो हो महासभाको मानिसहरू यसद्वारा नम्र बनाइए, तर यिनीहरू नम्र बनाइएनन्, नम्र भएनन्। तिनीहरू पत्थर भन्दा कठोर थिए, तिनीहरूका हृदय कठोर भयो। यसपछि हामी देख्छौ पवित्र आत्माको शक्ति 23 र 24 पदमा, छुटकारा पाएर तिनीहरू आफ्ना साथीहरू कहाँ आए, मुख्य पुजारीहरू र धर्मगुरूहरूले भनेका सबै कुराहरू उनीहरूलाई बताइदिए। जब तिनीहरूले यो सुने तब तिनीहरूले एकसाथ परमेश्वरतिर आफ्नो स्वर उचाली भने, हे प्रभु, जसले स्वर्गीय पृथ्वी समुद्र र तिनमा भएको यावत थोक बनाउनुभयो। पत्रुस र युहन्ना जेलबाट मुक्त भई मण्डलीमा फर्किआए अनि तिनीहरू आफ्नो रिपोर्ट वा प्रतिवेदन दिन्छन् मण्डलीलाई। यहाँ हामीसँग प्राचीन पहिलो शताब्दी मण्डलीको महान सभाको रेकर्ड गरिएको छ। म विश्वास गर्दिन कि त्यस समयको मण्डलीको जस्तो उच्च आत्मिक अवस्था कहिले पनि कुनै पनि समयमा तत्पश्चात भएको छैन। हामी यसको रहस्य तिनीहरूको प्रार्थनामा पाउँदछौ। यो प्रार्थना भन्दा अझ कति हो कति बढ्ता कुरो हो यो स्तुति प्रशंसाको गीत हो। भनिएको छ चौबिस पदमा, जब तिनीहरूले यी सुने तब तिनीहरूले एकसाथ परमेश्वरतिर आफ्ना स्वर उचाली भने, हे प्रभु, जसले स्वर्गीय पृथ्वी समुद्र र तिनमा भएको यावत थोक बनाउनु भयो। मित्र, प्राचीन मण्डली कलिसिया यो कुरामा निश्चय थियो कि येशु परमेश्वर हुनुहुन्छ, उहाँ यावत थोकको सृष्टिकर्ता हुनुहुन्छ। मित्र, आज कतिजना ख्रिस्टियनहरू यस कुरामा निश्चय छन्। तिनीहरूले भजन दोस्रो अध्यायको कथनलाई दोहोर्याए, उद्धृत गरे। अन्य जातिहरू, मानिसहरू, राजाहरू र शासकहरू परमप्रभु र उहाँका अभिषिक्त जनको विरूद्ध खड़ा भएर भेला हुन्छन् भन्ने दाउदको अगमबाणी भविष्यवाणी अब पूरा भएको थियो। जब येशु ख्रिष्टलाई निन्दा, गिल्ला, कुटपीट गरेपछि क्रूसमा टाँगियो। 27-29 पदमा भनिएको छ, किनभने साँचै तपाईले अभिषेक गर्नुभएका तपाईँका पवित्र सेवक येशुको विरूद्धमा हेरोद र पन्थियस पिलातस दुवै जना अन्य जाति र इसरायलीहरूसँग यसै शहरमा भेला भएका थिए। त्यही गर्नलाई जे तपाईँको बाहुलीबाट र तपाईँको योजना अनुसार अघिबाटै ठहराइएको थियो। अब हे प्रभु, तिनीहरूका धम्कीमाथि नजर गर्नुहोस् र तपाईँका दासहरूलाई पूरा साहसित तपाईँको वचन बोल्न दिनुहोस्। मित्र, यो प्रार्थनाले मेरो मन छुँदछ। यो महान प्रार्थना र स्तुति प्रशंसाको सेवा थियो। तिनीहरू सबै एकै साथमा एक ठाउँमा भेला भएका थिए। मित्र, यो कुराको ध्यान दिनुहोस् कि तिनीहरूले सतावट खेदो नहोस् वा खत्तम होस् भनी प्रार्थना गरेनन्, बरु तिनीहरूले यसको सहन गर्न शक्ति, सामर्थ्य र तागतको निम्ति प्रार्थना गरे। तिनीहरूले झन निर्धक्क, निर्भय, साहसपूर्ण वचन बोल्नलाई शक्ति, सामर्थ्यको निम्ति प्रार्थना गरे। मित्र, प्राचीन पहिलो शताब्दीको कलिसिया मण्डली आजको हाम्रो दिनहरूको कलिसिया मण्डली भन्दा एकदम फरक थियो। 30 पदमा भनिएको छ, र निको पार्नलाई तपाईँले आफ्नो बाहुली फैलाउनु हुँदा आफ्नो पवित्र सेवक येशुको नाउँद्वारा चिन्ह र आश्चर्य कामहरू हौन। मित्र, प्राचीन पहिलो शताब्दीको मण्डलीको शक्तिको ध्यान दिनुहोस्। 31 पदमा भनिएको छ, तिनीहरूले प्रार्थना गरिसकेपछि तिनीहरू भेला भएको ठाउँमा कम्प भयो र तिनीहरू सबैजना पवित्र आत्माले भरिए र तिनीहरूले साहससहित परमेश्वरको वचन बोले। मित्र, पहिलो शताब्दीको यो अवस्था थियो जुनले यो सम्भव बनायो। तिनीहरूको आत्मिक अवस्था अति नै महान थियो, अति नै मजबूत थियो। अनि 32 पदमा भनिएको छ, विश्वास गर्नेको समूह सबै एकै हृदय र एकै आत्मका भएका थिए र तिनीहरूमध्ये पत्रुसले पनि आफ्नो धन सम्पत्तिको केही थोक यो मेरो आफ्नो हो भनी भन्दैनथ्यो, तर तिनीहरूका सबै थोक साझा थिए। अमित्र, यो प्रथा त्यति लामो समयसम्म रहन सकेन। मण्डली अति नै चाँडै नै संसारिकतामा आयो। 33 पदमा भनिएको छ, ती प्रेतहरूले बडो शक्तिसाथ प्रभु येशूका पुनरुत्थानको गवाही दिन्थे र तिनीहरू सबैमाथि ठूलो अनुग्रह रहेको थियो। मित्र, यो नै सुसमाचार प्रचारको मुख्य विषय थियो। 34-37 पदमा भनिएको छ, तिनीहरूमध्ये कसैलाई केही कुराको खाँचो पर्दैनथ्यो, किनकि जतिजना जग्गा जमिन कि घरका मालिक थिए तिनीहरूले ती बेचेर त्यसको मोल ल्याउँथे र प्रेतहरूको चरणमा राखिदिन्थे र जजसलाई जे जे जतिको खाँचो पर्थ्यो सो हरेकलाई बाँडिदिन्थे। अब साइप्रस देशको लेबी कुलका योसेफ, जसलाई प्रेतहरूले बर्नाबास भनी नाउँ राखेका थिए, जसको अर्थ उत्साहको पुत्र हो, उनले आफ्नो जमिन बेचे र त्यो रकम ल्याएर प्रेतहरूको चरणमा राखिदिए। मित्र, डाक्टर लुकाले बर्नाबासको नमूनाको यहाँ उल्लेख गर्छन्, जसले आफ्नो एउटा खेत बेचेर त्यसको पैसा मण्डलीलाई सुम्पिदिए। उही बर्नाबास पछि पाउलका सहकर्मी भएर एउटा प्रसिद्ध प्रचारक हुन गए। मित्र, हामी पछिबाट अझ धेरै गरेर बर्नाबासको बारेमा देख्नेछौं। तिनी महान परमेश्वरको जन थिए। मित्र, प्राचीन पहिलो शताब्दीको मण्डली अति नै उच्च आत्मिक स्तरमा थिए। त्यस समयको विश्वासीहरू आज हामी हरेक विश्वासीहरूको निम्ति नमूना हुनुपर्दछ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।